नमस्ते, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तरसंवादमा तपाईँलाई स्वागत गर्छु। म विमल गेवाली। हरेक दिन बिहान यसै समयमा हाम्रो केन्द्रीय प्रसारणबाट प्रस्तुत हुँदै आएको अन्तरसंवाद कार्यक्रमभित्र हामी आम चासोसँग सम्बन्धित विभिन्न समसामयिक सन्दर्भहरूमा केन्द्रित रहेर सम्बन्धित क्षेत्रका व्यक्तित्वहरूसँगको प्रत्यक्ष संवाद सुनाउने गरेका छौं। यस क्रममा आज हामी कुराकानीको क्रममा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहसँग रहनेछौ। उहाँसँगको कुराकानीको प्रसंगमा अहिले मानव समुदायकै लागि एउटा चुनौतीको रूपमा देखिएको कोरोना भाइरसको प्रकोप र त्यसबाट हामी नेपालीहरू जोगिनका लागि हामीले गर्दै गरेका विभिन्न उपाय र हाम्रा कार्ययोजनाहरूमाथि केन्द्रित रहेर कुराकानी गर्नेछौ। सुदूरपश्चिम प्रदेश सरकारले त्यहाँको प्रदेशको आन्तरिक मामिलालाई व्यवस्थित गर्नको लागि खेल्दै गरेको भूमिकाको प्रसंग, विशेष गरी भारतबाट नेपाल फर्किरहेका कतिपय नेपालीहरूको व्यवस्थापन गर्ने विषय माथिका कार्ययोजनाहरूमाथि हामी केन्द्रित रहनेछौ। हाम्रो टेलिफोन सम्पर्कमा सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह आइसक्नु भएको छ। मन्त्रीजी नमस्कार।
हजुर नमस्ते,
कुराकानीमा स्वागत छ यहाँलाई।
धन्यवाद।
हजुर, अब हिजोदेखि एक साताका लागि हामीले हाम्रा दुईवटै ठूला छिमेकी मुलुकहरूसँगको सिमानाका बन्द गर्ने निर्णय गरिएको छ। यो निर्णय सँगसँगै हिजैसम्म सुदूरपश्चिममा विशेष गरी भारत प्रवासमा गएका नेपालीहरू फर्कने क्रम निकै एउटा लहर जस्तो अवस्था थियो। यो नाका बन्द गर्ने निर्णय पछिको अहिले त्यहाँको पछिल्लो अवस्था के छ त्यो जानकारी गराइदिनुहोस् न सुरुमा।
खास गरेर यो कोरोना भाइरस रोग जुन छ, कोभिड 19 पनि भन्छन् यसलाई, यसको विश्वव्यापी जुन फैलिँदो जुन प्रकोप छ, यसबाट चाहिँ बस्न हामीले चाहिँ हाम्रो प्रदेश सरकारले एकदमै तदारुकताका साथ अत्यन्त सावधानीपूर्वक हामीले काम गरिरहेका छौँ। अब भारत सरकारले भारतमा चाहिँ जनता कर्फ्यू लाउनुपर्छ भनेर जसरी अपिल गर्यो, त्यसका कारणले पनि हुनसक्छ। र चाहिँ हाम्रो सुदूरपश्चिममा एकदमै प्रख्यात एउटा पर्व छ, विश्व पर्व भन्ने हामी मनाउँछौँ, त्यो मान्नका निम्ति पनि हुनसक्छ। धेरै ठुलो सङ्ख्यामा भारतमा रहेका हाम्रा दाजुभाइ दिदीबहिनीहरू गड्डा चौकी नाका हुँदै त्रिनगर नाका, जसलाई हामी गौरीफन्टा नाका पनि भन्छौँ, त्यो हुँदै धेरै ठुलो सङ्ख्यामा उहाँहरू नेपालभित्र हाम्रो प्रदेशभित्र भित्राउनु भएको छ, दुईटा कारण।
हजुर,
अनि हामीले सीमा नाकाहरूमा विशेष गरेर सुरक्षा परिचालन गरेका छौँ, स्वास्थ्य कर्मीहरूलाई परिचालन गरेका छौँ, दुईटा काम दिएका छौँ उहाँहरूलाई। खास गरेर यो महामारीबाट चाहिँ बच्नका निम्ति अप्नाउनु पर्ने सावधानीहरू, जनचेतनाका कुराहरू, त्यहाँ स्वास्थ्य परीक्षणका कुराहरू सीमा नाकामा हामीले गर्ने गरेका छौँ। फर्स्ट रेस्पोन्डरको रूपमा रहेका हाम्रा सुरक्षा कर्मीहरू, त्यसै गरेर स्वास्थ्य कर्मीहरूलाई पहिले हामीले सुरक्षित कसरी पार्ने, उहाँहरूको मनोबललाई कसरी उच्च राख्ने, कसरी सावधानीपूर्वक हाम्रा जनताहरूको सेवा हामीले प्रदान गर्ने, र चाहिँ सीमा नाकाहरूमा चाहिँ सुरक्षालाई चाहिँ र चाहिँ चेक जाँचको प्रक्रियालाई कसरी हामीले सुदृढ गर्ने भन्ने हिसाबले सीमा नाकाहरूमा चाहिँ स्वास्थ्य कर्मी र सुरक्षा कर्मीहरूलाई हामीले परिचालन गरेका छौँ।
हजुर हजुर, जसरी अब यहाँले भन्नुभयो जस्तो गरी दुईवटा महत्वपूर्ण नाकाहरूमा मानिसहरूको फ्लो अत्यन्त धेरै देखिएको थियो, कञ्चनपुरमा रहेको गड्डा चौकी नाका र यता धनगढ़ी कैलाली अम्मा अवस्थित गौरीफन्टा नाकाबाट मानिसहरू नेपाल प्रवेश गर्ने विषयमाथिको तपाईँहरूले चाहिने चिकित्सकहरू र सँगै चाहिँ सुरक्षाकर्मीहरू पनि त्यस क्षेत्रमा राखेर उनीहरूप्रतिको एउटा निगरानी गर्ने क्रममा हुनुहुन्थ्यो। भनेपछि आजदेखि त अब ती महत्वपूर्ण मानिएका दुवै नाकाहरूमा आवत जावतको क्रम सम्पूर्ण रूपमा बन्द हुने अवस्था होला नि, होइन?
सम्भव त त्यही नै होला। सरकारले चाहिँ नाकाहरू बन्द गर्ने भन्ने ढंगले जुन निर्णय गर्यो, त्यसबाट चाहिँ सम्भावित संक्रमणलाई चाहिँ कसरी रोक्ने भन्ने खालको उपाय हुन सक्दछ, जसमा अब मोबिलिटी कम हुन्छ भन्ने हामीले विश्वास गरेका छौँ।
यी महत्वपूर्ण दुईवटा नाका बाहेकका पनि हाम्रो दक्षिणतर्फको छिमेकीसँग धेरै अन्य साना नाकाहरू पनि खुल्ला परिवेश जस्तो अवस्थामा रहेका नाकाहरू धेरै छन्। कञ्चनपुर कैलालीमा पनि त्यो अवस्था छ। मानिसहरूलाई साना नाकाहरूबाट आउने जाने क्रम प्रति निगरानी राख्नको लागि गरिएका व्यवस्थापनका तपाईँहरूका चाहिँ योजनाहरू के कस्ता छन् नि?
हो, हाम्रो चाहिँ कैलाली कञ्चनपुरमा धेरै भूभाग धेरै ठुलो भूभाग भारतसँग जोडिएको छ, तपाईँलाई थाहै छ, र विभिन्न अरू सहायक नाकाहरू त्यस्ता चाहिँ आउट जाउट हुने ठाउँहरू छन्। हामीले ती ठाउँहरूमा सशस्त्र प्रहरीका चाहिँ विभिन्न चेक पोइन्टहरूमा हेल्थ डेस्कहरू राखिएका छौँ। त्रिनगर बाहेकका अरू यो चाहिँ शिवरत्नपुर भन्छ, भजनी भन्छ, कुसुमघाट भन्छ, खकरौला भन्छ, यस्तो थुप्रै ठाउँहरूमा पनि हेल्थ डेस्क राख्ने, त्यहाँबाट पनि निगरानी गर्ने हामीले गरेका छौँ।
मन्त्रीज्यू, अब तपाईँहरूले चाहिँ प्रमुख नाकाहरूमा मान्छेहरू आउने क्रममा डाक्टरहरू र सुरक्षाकर्मीहरूको चाहिँ उपस्थिति गराउँदै गर्दाखेरि कतिपय परीक्षण गर्ने प्रक्रियाका लागि चिकित्सकहरूलाई चाहिने आधारभूत उपकरणहरूको चाहिँ व्यवस्थापन गर्ने पनि चुनौती होला। शंका लागेका अथवा कोही अस्वस्थ जस्ता देखिनेहरूको चाहिँ व्यवस्थापन गर्ने विषय पनि यो बेलामा हामीले सबभन्दा बढी ध्यान पुर्याउनु पर्ने र तिनीहरूलाई चाहिँ छुट्टै ढंगले क्वारेन्टाइनमा व्यवस्थित गर्नुपर्ने विषय पनि होला। त्यो पाटो तर्फको व्यवस्थापनका तपाईँहरूका उपायहरू कसरी अवलम्बन गर्दै हुनुहुन्छ?
हो, पक्कै पनि यो COVID-19 भन्ने यो भाइरस एकदम फास्ट स्पिडका साथ यो फैलिरहेको विश्वव्यापी हामी देखिरहेका छौँ। त्यसैले हामीले यसलाई ट्याकल गर्ने पावर पनि हामी त्यत्तिकै गतिका साथ, त्यत्तिकै सावधानी र तत्परताका साथ, उच्च चाहिँ मनोबलका साथ हामीले सामना गर्नुपर्नेछ। सुरुमा हामीले प्रिभेन्टिभ मेजर्स भन्छौँ, हामीले यसलाई रोकथाम गर्ने, यसलाई कोरोना भाइरसलाई COVID-19 नै कन्टेन गरिदिने, त्यही रोकिदिने, यसलाई आउनै नदिने सुरुको हाम्रो प्रयास रहनुपर्दछ। त्यसका निम्ति अब हाम्रो फर्स्ट रेस्पोन्डरको रूपमा रहेका, फर्स्ट सर्भिस प्रोभाइडरको रूपमा रहेका हाम्रा सुरक्षाकर्मीहरू, स्वास्थ्य कर्मीहरूको मनोबललाई उच्च गर्ने, आवश्यक साधन स्रोतले सम्पन्न गर्ने, तत् सम्बन्धमा आवश्यक पर्ने विभिन्न सामग्रीहरू हुन सक्छन्, होइन, उपकरणहरू हुन सक्छन्, जस्तो N95 भन्ने मास्कको कुरा छ, सेनिटाइजरको कुरा छ, अरू चाहिँ ग्लोभ्सको कुरा छ, त्यसै गरेर यो इन्फ्रारेड थर्मामिटरको कुरा छ, थुप्रै आवश्यक सामग्रीहरू, जनशक्तिहरू, भौतिक पूर्वाधारहरू आदि कुराहरूको व्यवस्थापनमा प्रदेश सरकारले सङ्घीय सरकारसँग पनि, स्थानीय तहसँग पनि, विभिन्न सङ्घ संस्थाहरूसँग पनि, हाम्रा सुरक्षाकर्मीहरूसँग सबैसँग समन्वय गरेर हामीले त्यसको तयारी गरिरहेका छौँ।
हजुर, अब यहीँनिर जसरी अब संघीय सरकारसँगको समन्वयको पाटोमा एउटा आम हिसाबले हामीले गर्नुपर्ने व्यवस्थापनको प्राथमिक महत्वको विषय के भने, प्रदेश स्तरमा यसको प्रारम्भिक परीक्षण गर्ने, प्रयोगशाला निर्माण गर्ने भन्ने संघीय सरकारको पनि योजना थियो। एक हप्ता अगाडि केन्द्रमा भएका छलफलहरू, मिटिङहरूको क्रममा त्यो कुरा उठेको पनि थियो। तपाईँहरूले प्रदेश तहका अस्पतालहरूलाई व्यवस्थित गर्ने र प्रयोगशाला निर्माण गर्ने विषयमाथिको चाहिँ कार्ययोजनामा के छ, केही प्रगति छ?
हो, हामीले खास गरेर यस सन्दर्भमा आवश्यक पर्ने सामग्रीहरू जो हामीलाई अभाव छ, उपकरणहरूको अभाव छ, थर्मामिटर, N95 मास्कदेखि इन्फ्रारेड थर्मामिटर यी आदि चिजहरूको जुन अभाव छ, त्यसको चाहिँ उपलब्धताका निम्ति सङ्घीय सरकारलाई पनि हामीले आग्रह गरेका छौँ, होइन। त्यसै गरी प्रदेश स्तरको प्रयोगशाला, प्रदेश जनस्वास्थ्य प्रयोगशाला कसरी निर्माण गर्न सकिन्छ भन्ने कुरामा पनि हामीले सङ्घीय सरकारको ध्यान आकर्षण गराएका छौँ। अब हामीले निजी सामुदायिक अस्पतालहरूमा पनि आइसोलेसन केन्द्रको तयारी गर्ने, आइसियु निर्माण गर्ने काममा हामीले ध्यान दिएका छौँ। आवश्यक सर्जिकल उपकरणहरूको पनि सहजता कसरी प्राप्त हुन सक्छ भनेर यी सर्जिकल सप्लायर्सहरूलाई हामीले तयारी रहन पनि आग्रह गरेका छौँ। प्रयोगशाला, हेल्थ डेस्क, स्वास्थ्य कर्मी लगायतका अन्य सरकारहरूलाई पनि अभिमुखीकरण दिने, ट्रेनिङ दिने कामको हामीले गरेका छौँ। त्यसै गरी विभिन्न नीतिगत निर्णय पनि हामीले गरेका छौँ। प्रदेश अन्तर्गतका सार्वजनिक यातायात सेवालाई बन्द गर्ने, हाललाई गड्डा चौकी बाहेक सम्पूर्ण सिमानाका तत्काल बन्द गर्ने भनेर हामीले यो नेपाल सरकारले निर्णय गर्नुभन्दा अगाडि प्रदेश समन्वय समिति माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा जुन छ त्यसमा हामी मन्त्रीहरू अनि प्रदेशका सुरक्षा निकायका प्रमुखहरू, त्यसै गरेर दुईटा जिल्लाका प्रमुख जिल्ला अधिकारी, त्यहाँका चाहिँ स्वास्थ्य कर्मी, डाक्टर, दुइटै प्रादेशिक अस्पतालका चाहिँ उसका त्यहाँका मेडिकल सुपरिन्टेन्डेन्टहरू, त्यहाँका पत्रकारहरू, सबै नागरिक समाजका अगुवाहरू, उद्योग व्यवसायी क्षेत्रको नेतृत्व गर्ने व्यक्तिहरू सबैलाई राखेर हामीले बैठक गरेका थियौँ। त्यसबाट चाहिँ विभिन्न निर्णयहरू हामीले गरेका थियौँ। त्यसमा चाहिँ विशेष प्रकृतिका सेवा दिने बाहेक बढी भिडभाड हुन नदिने गरिकन विभिन्न सरकारी कार्यालयहरूलाई पनि जहाँ भिडभाड बढी हुन्छ, जस्तो यातायात कार्यालय, मालपोत कार्यालय आदिलाई पनि बन्द गर्ने होइन, अनि आइसोलेसन र क्वारेन्टाइनको निर्माणमा पनि व्यवस्थापनको जिम्मा सुरक्षा निकायलाई पनि दिने, होटल व्यवसायहरूलाई पनि आग्रह गर्ने, यस सन्दर्भमा जिल्ला समन्वय समितिको गेस्ट हाउस र त्यसको परिसरमा रहेको जग्गालाई र त्यहाँको चाहिँ भवनलाई आइसोलेसन केन्द्र निर्माणका निम्ति त्यसलाई अगाडि बढाउने, यी आदि थुप्रै हामीले चाहिँ त्यहाँ निर्णय गरेका थियौँ। र उद्योग वाणिज्य सङ्घ कैलालीको सभा हललाई पनि आइसोलेसन केन्द्रको रूपमा विकास गर्ने, खरिद प्रक्रिया र आपूर्ति प्रक्रियामा यदि अप्ठ्यारो छ भने त्यसलाई सहजता प्रदान गर्ने, र स्वास्थ्य कर्मी र संलग्न अन्य कर्मचारीहरूका लागि पनि प्रोत्साहन गर्ने, बिमाको व्यवस्था गर्ने, तोकिएका अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने, बजेटको सुनिश्चितता गर्ने, यी आदि विभिन्न विषयहरूमा हामीले प्रदेश सरकारको माननीय मुख्यमन्त्रीज्यूको नेतृत्वमा समन्वय समितिको बैठक गरेर हामीले निर्णय गरेका
थियौँ। हजुर, अब हामीले सरकारी तवरबाट नीतिगत हिसाबले निर्णय गरेर यसको पूर्व तयारीका लागि अपनाउनु पर्ने कतिपय कार्ययोजनाहरू बनाउँदै गर्दाखेरि नेपाली समाजको व्यावहारिक पक्षसँग हाम्रा नीतिहरू कतिको चाहिँ सापेक्ष रहन्छन् भन्ने विषय प्रमुख पनि रहन्छ। यो भाइरस मान्छेले मान्छेलाई सार्ने भएको कारणले गर्दाखेरि जसरी मानिस मानिसको बीचको एउटा दूरी मेन्सन गरेर बस्नुपर्ने अनिवार्यता भएको अवस्थामा व्यावहारिक हिसाबले भीड़भाड़ कम गर अथवा चाहिँ 25 जना भन्दा धेरै एकै ठाउँमा एउटा हुलमा नबस भन्दै गर्दाखेरि सामाजिक हिसाबले जनजीवनलाई उनीहरूको जीविकाका प्रश्नहरूले गर्दाखेरि कतिपय अनिवार्यताका विषयहरू पनि होलान् ओहोर दोहोर गर्ने विषयले, यसलाई आपूर्तिसँग जोड्दाखेरि मानिसहरूको अब बजारको चहल पहल नभएको अवस्था होला, खाद्यान्न अत्यावश्यक चिज वस्तुहरूको लागि मान्छेहरू बाध्यताले पनि हिँडिरहेका होलान्, आपूर्तिको विषयलाई तपाईँहरूले कार्ययोजनासँग कसरी जोड्नु भएको छ नि?
हामीले अहिलेलाई त्यस्तो जनताले आँटी हाल्नुपर्ने आपूर्ति व्यवस्थामा अप्ठ्यारो पर्छ कि सङ्कट आउँछ कि भनेर हामीले चिन्तित हुनुपर्ने स्थिति छैन। बजार अनुगमनलाई पनि हामीले त्यत्तिकै एउटा उच्च प्राथमिकताको साथ गरिरहेका छौँ होइन। यस्तो सङ्कटको बेलामा हुन सक्ने विभिन्न खालका चाहिँ बजारमा हुन सक्ने कमजोरीहरूलाई पनि नियन्त्रण गर्न होइन, त्यसको पनि नियमित अनुगमन गर्ने काममा हामी लागिरहेका छौँ। खास गरेर एम्बुलेन्सलाई पनि स्ट्यान्ड बाई राख्ने, खास गरेर भारतबाट आउने हामी हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सीमा नाकाहरूमा चाहिँ स्वास्थ्यको परीक्षण गर्ने, उनीहरूलाई चाहिँ आवश्यक यो COVID-19 सम्बन्धी जानकारी दिने, जनचेतनाहरू फैलाउने, र त्यसपछि क्रस चेक गर्नका निम्ति पहाडतिर मान्छे डोटीतिर पुगिसकेपछि पनि चाहिँ त्यहाँ पनि क्रस चेक गर्ने, फेरि हेल्थ डेस्क राखेर त्यहाँ पनि के छ स्थिति बुझ्ने, र गाउँघरमा पुगिसकेपछि हाम्रा दाजुभाइहरू फर्केर आएर जुन जुन गाउँमा बस्छन् त्यसमा पनि स्थानीय स्वास्थ्य चौकीहरूलाई निगरानी गर्ने, स्थानीय तहसँग समन्वय गर्ने गरी हामीले विभिन्न पाइलाहरू चालेका छौँ। र चाहिँ प्रदेश सरकारले केही महिना पहिले अत्याधुनिक एम्बुलेन्स पनि हामीले 16 मगाएका थियौँ हिमाली जिल्ला पहाडी जिल्लाका निम्ति, त्यही एम्बुलेन्सहरूलाई पनि यति बेला प्रयोग गर्ने, सीमा नाकाहरूमा स्ट्यान्ड बाई राख्ने, नेपाली सेना नेपाल प्रहरी सँग रहेको जनशक्तिलाई पनि परिचालन गर्ने, स्ट्यान्ड बाई राख्ने, यी आदि काममा चाहिँ हामी लागेका छौँ। र आपूर्ति व्यवस्थामा चाहिँ अप्ठ्यारो नपरोस् भन्नका निम्ति पनि बजार अनुगमनलाई चाहिँ एकदम हामीले नियन्त्रण गरेका छौँ, निगरानी राखेका छौँ, र यस्तो स्थिति आउँदैन, भयावह स्थिति अहिले छैन। र विभिन्न आतंक सिर्जना गर्ने, भय फैलाउने होइन, त्रास फैलाउने यस्तो खालको कामलाई पनि हामीले नियन्त्रण गर्नुपर्छ भनेर हामीले आवश्यक सावधानी अप्नाएका छौँ।
आदरणीय श्रोताहरू, रेडियो नेपालको दैनिक प्रस्तुति अन्तरसम्वाद सुन्दै हुनुहुन्छ। अन्तरसम्वादको आजको श्रृंखलामा हामीले सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहसँग कुरा गरिरहेका छौं। विशेष गरी कोरोना भाइरसबाट उत्पन्न जुन खालको परिस्थिति छ त्यसलाई सामना गर्दै यो भाइरस नेपालमा फैलिन नदिन, नेपालमा आउनै नदिनको लागि हामीले अपनाउनुपर्ने सावधानीका उपायहरू के हुन्छन् भन्ने सन्दर्भमा त्यहाँको प्रदेश सरकारले गर्दै गरेको कार्ययोजनामाथिका विभिन्न प्रसंगहरू उहाँसँगको कुराकानीको क्रममा हामीले जोड़िरहेका छौं। मन्त्रीजी, कुराकानीको क्रमलाई फेरि पनि निरन्तरता दिन चाहन्छु। जसरी यहाँहरूले प्रवासबाट स्वदेश फर्किरहेका नागरिकहरूलाई नाकामा रहेर चिकित्सकहरू र सुरक्षाकर्मीहरूलाई पनि त्यहाँ उपस्थित गराएर निगरानी गरिरहेको सन्दर्भ छ। अघि यहाँले उल्लेख गर्नुभएको थियो त्यहाँबाट फर्केका नागरिकहरू कतिपय अब पहाड़ी जिल्लाहरूमा चाहिँ जाने क्रम छ, पहाड़ी जिल्लाबाटै प्रवासतर्फ जाने खालको हाम्रो प्रचलन हो, चाहे रोजगारीका लागि होस् अथवा अन्य प्रयोजनका लागि। यसरी फर्किएका नेपालीहरूको डाटा हामीले कलेक्सन गरेर को कहाँ बसिरहेको छ, अहिले पछिल्लो समयमा फर्केका भन्ने गरी त्यो यकिन गर्ने खालको संयन्त्र पनि विकास गरेका छौं।
अहिलेसम्म हामीले सीमा नाकाबाट लगभग 95,000 चाहिँ नागरिकको हामीले स्वास्थ्य चेकअप गरेका छौँ, हामीले जनचेतना उहाँहरूलाई दिएका छौँ। अस्तिसम्म हिजोसम्मको डाटा भन्नुहुन्छ भने त्यति पुग्या
यो कहिलेदेखिको 95,000 डाटा?
यो हामीले लगभग विगत 13-14 दिन यता हामीले त्यहाँ चाहिँ जसरी सीमा नाकाहरूमा चाहिँ हामीले स्वास्थ्य कर्मी र सुरक्षा कर्मीलाई परिचालन गर्यौँ, त्यहाँदेखि हिजोसम्मको डाटा हो।
भनेपछि उनीहरू तपाईँहरूले चाहिँ सामान्य प्राथमिक ढंगले ज्वरो आएको छ कि छैन भन्ने जस्ता प्राथमिक टेस्टहरू गरिसकेपछि तपाईँहरूको चाहिँ परीक्षणबाट उनीहरू निस्किएपछि कहाँ हो उनीहरूको घर भन्ने गरी भोलि अस्वस्थ रहेका मानिसहरू कहीँ कतै स्थानीय तहमा रहे भने उनीहरूको चाहिँ रेकर्ड बनाउने परिपाटी पनि विकास गर्नुपर्छ होला नि भन्ने सन्दर्भमा
हामीले सेल्फ क्वारेन्टाइन फर्म भरेर सीमा नाकाहरूमा हामीले लिनुपर्छ, हाम्रा नागरिकहरूको तथ्याङ्क एकिन गर्नुपर्छ, स्वास्थ्य स्थितिको बारेमा पुनः सूचना लिनुपर्छ भनेर नै हामीले उच्च सतर्कता अप्नाएका छौँ।
हुन्छ, यहाँहरूले खेल्दै गर्नुभएको भूमिका मार्फत हामीले जसरी अहिलेसम्म सम्पूर्ण राष्ट्र नै जोगिएको अवस्था छ, हामीले सजगता अपनाउन सक्यौं भने मान्छेले मान्छेलाई स्वार्ने प्रक्रिया महत्वपूर्ण भएको कारणले गर्दाखेरि मानिस मानिस बीचको चाहिँ एउटा दूरी बनाएर बस्नुपर्ने अवस्थामा सरकारले खेल्दै गरेको भूमिका, प्रदेश सरकारको चाहिँ पनि भूमिका र योगदान यो बेलामा अपरिहार्य र अनिवार्य हुन्छ। त्यस विषयतर्फ तपाईँहरूको कार्ययोजना अझै प्रभावकारी र तदारूकताका साथ अघि बढ़ोस् यही कामना हामी व्यक्त गर्छौं र समयसहित कार्यक्रममा सहभागी भएर आफ्नो कार्ययोजना सुनाउनु हो, त्यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद छ।
ल, मेरो तर्फबाट पनि म यही भन्न चाहन्छु कि हामी एक खालको युद्धमा छौँ, हामी युद्ध स्तरमा नै हामी त्यो मनस्थिति तयार भएर भौतिक परिस्थिति निर्माण गरेर युद्धमा जानुपर्छ, होइन? उच्च मनोबलका साथ हामी युद्धमा गयौँ भने युद्ध जितिन्छ, त्यसैले हामी स्वास्थ्य कर्मीहरूलाई सुरक्षा कर्मीहरूलाई उहाँहरूको मनोबललाई उच्च राख्नका निम्ति एकदमै मोटिभेसनका कार्यक्रमहरू प्रभावकारी कार्यान्वयन गर्ने गरी हामीले काम गरेका छौँ। तपाईँले यो अवसर दिनुभयो, तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु।
हस्, नमस्कार। उहाँ हुनुहुन्थ्यो सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाह। उहाँसँग हामीले अन्तरसंवादमा कोरोना भाइरसको प्रकोपबाट जोगिनका लागि त्यहाँको प्रदेश सरकारले निर्वाह गर्दै गरेको भूमिका र त्यही प्रकोपका लागि अपनाउनुपर्ने सजगताका विभिन्न उपायहरूको बारेमा केन्द्रित रहेर कुराकानी गर्यौं। यसै कुराकानीको साथसाथै अन्तरसम्वादको निर्धारित समय सकिएको छ। कार्यक्रमका प्राविधिक सहकर्मी सुरेन्द्र पौडेललाई धन्यवाद दिन्छु र म विमल गेवाली बिदा हुन्छु। नमस्कार।